This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
तिमलाई भेट्न आउँदैछु तिम्रो प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ.
नेपाली चलचित्र जिन्दगानीको यो मिठो गीतसँगै तपाईँलाई यो संसार कार्यक्रममा स्वागत गरिहाल्छु. आजको यो विशेष कार्यक्रममा म इन्द्र, अबको एक घण्टा तपाईँलाई म युवा संसार कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्य खोराक र केही सूचनामूलक खोराकहरू पनि पस्केर तपाईँको समय लिनेछु. तपाईँलाई म मिठा मिठा गीत सङ्गीतहरू त सुनाउने नै छु सदा चाहिँ. ती बाहेक पनि अरू एक्साइटिङ कन्टेन्टहरू मसँग छन् आज. अबको एक घन्टा साढे पाँचदेखि साढे छ बजीसम्म तपाईँ रेडियो सेट छोडेर कहीँ पनि नजानुहोला. रेडियो सेट 101.5 मेगाहर्ट्जको तरङ्गमा तपाईँ युवा संसार सुन्दै हुनुहुन्छ. तपाईँ अनलाइन मार्फतबाट हामीलाई सुन्न चाहनुहुन्छ भने हाम्रो लाइभ स्ट्रिमिङ रहेको छ radio.adelaide.edu.au र तपाईँले संसारभर जहाँ कहीँ पनि बसेर सुन्न सक्नुहुन्छ हामीलाई लाइभ त्यो स्ट्रिमिङ मार्फतबाट. भने तपाईँले फुर्सदको बेला हामीलाई सुन्न सक्नुहुनेछ yuvasansar.com, ipajournal.com अनि आइट्युन्समा गएर पनि तपाईँले कुनै पनि बेला हामीलाई हाम्रो कार्यक्रमको फिडब्याक कार्यक्रमको बारेमा फिडब्याक लेखेर पठाउन सक्नुहुन्छ. तपाईँको सजेसनहरू तपाईँका सुझाव सल्लाहहरू लेखेर पठाउन सक्नुहुन्छ. तपाईँको सुझाव सल्लाह र सजेसनको प्रतीक्षामा हामी रहनेछौँ. हामी हरेक आइतबार साढे पाँच बजीदेखि साढे छ बजी आउने गर्छौँ. हामीले केही साता अघिदेखि युवा संसार कार्यक्रम yuvasansar.com पनि उपलब्ध गराउँदै आएछौँ भने hatimala.net पनि उपलब्ध गराउँदै आएका छौँ र तपाईँले त्यहाँ गएर पनि सुन्न सक्नुहुन्छ. hatimala.net तपाईँलाई हामीले तपाईँलाई युवा संसार कार्यक्रममा पस्केका विविध खुराकमध्ये कुनै एक खुराक छानेर एउटा सेक्सन मात्र तपाईँले सुन्न चाहनुहुन्छ. न्युज सुन्न चाहनुहुन्छ, इन्टरभ्यू सुन्न चाहनुहुन्छ, अन्य विविध खुराकहरू एउटा सेक्सन मात्र छानेर सुन्न चाहनुहुन्छ भने त्यो सुन्न सक्नुहुनेछ. त्यो तपाईँलाई सरल होस् र तपाईँले छानेको मात्रै थोरै कन्टेन्ट मात्र सुन्न पाउन तपाईँको इच्छा हो भनेर हामीले कन्टेन्टलाई विभाजित गरेर सानो सानो टुक्राको रूपमा विभाजित गरेर राख्ने गरेका छौँ. त्यसो हुँदाखेरि तपाईँले यदि समय नभएमा एक घन्टाको पुरै कार्यक्रम सुन्नुपर्ने छैन. अब तपाईँलाई म अगाडि बढाउँदैछु अर्को फेरि साङ्गीतिक कोसेलीबाट. फेरि त्यसपछि म आउनेछु तपाईँलाई समाचार लिएर.
Come on.
अहिले तपाईँले सुन्नुभयो नेपाली चलचित्र सिमानाबाट सोनु निगमको स्वरमा उकाली ओह्राली गर्दै। अब यो संसार कार्यक्रममा पालो भएको छ समाचारको। नेपालका प्रधानमन्त्री सुशील कोइरालाले भूटानी समकक्षी छिरिङ तोप्गेलाई भूटानी शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन्। बुधबार भएको अनौपचारिक वार्तामा प्रधानमन्त्री कोइरालाले नेपालमा रहेका बाँकी भूटानी शरणार्थीलाई फिर्ता लैजान आग्रह गरेका हुन्। नेपालमा जति पनि भूटानी शरणार्थी बाँकी छन् ती सबै भूटानी नागरिक हुन्। भूटानी प्रधानमन्त्री छिरिङ तोप्गेसँगको भेटमा कोइरालाले भने उनीहरूलाई फिर्ता हुने माहौल बनाइदिनुहोस्। भूटानी शरणार्थी समस्या समाधान नभएसम्म नेपाल र भूटानको सम्बन्ध राम्रो हुन सक्दैन, त्यही भएर समस्या छिटो सुल्झाउनुपर्छ कोइरालाले भने। जवाफमा भूटानी प्रधानमन्त्री तोप्गेले शरणार्थीहरू तेस्रो मुलुक पुनर्वास भइरहेको कारण यो विषय फेरिदेखि भूटानसित नउठाउन भनेका थिए। उनले भने उनीहरू तेस्रो मुलुक गइरहेका छन्, यो विषयलाई नउठाउनुहोस्। भूटान आर्मीका एक पूर्व कर्मचारी भूटानका प्रधान न्यायाधीश बनेका छन्। सन् 1990 1995 छ वर्ष भूटान आर्मीको सेकेन्ड लेफ्टिनेन्ट काम सम्हालेका 51 वर्ष छिरिङ वाङचुक प्रधान न्यायाधीश हुनुअघि सर्वोच्च अदालतमै न्यायाधीशका रूपमा कार्यरत थिए। राजा जिग्मे खेसरले उनलाई यसै साता प्रधान न्यायाधीश तोकेको हुन्। प्रधान न्यायाधीशको रोल क्रममा रिन्जिन ग्याल्सन उनीभन्दा अघि भए पनि वाङचुकलाई प्रधान न्यायाधीश छानिएको छ। सन् 1987 सरकारी सेवा सुरु गरेका वाङचुकले हाईकोर्ट र जिल्ला अदालतमा न्यायाधीश भएर काम गरिसकेका छन्। शुक्रबार एक कार्यक्रम गरेर डेनमार्कले भूटानलाई दिँदै आएको आर्थिक सहयोग कार्यक्रम अन्त गरेको घोषणा गरेको छ। डेनमार्कले भूटानलाई सन् 1978 आर्थिक सहयोग गर्दै आएको थियो। सन् 1985 दुई देश बीच कूटनैतिक सम्बन्ध स्थापना भएको हो। सन् 1986 तत्कालीन व्यापार तथा उद्योग मन्त्री उपमन्त्री ओम प्रधानले 3 सदस्यीय टोलीको नेतृत्व गरेर डेनमार्कको भ्रमण गरेका थिए। त्यसपछि भने भूटानले डेनमार्कबाट ठूलो मात्रामा आर्थिक सहयोग पाउन थालेको हो। डेनमार्कले भूटानलाई खास गरी स्वास्थ्य सेवा शिक्षा र न्याय प्रणाली विकासमा सहयोग गरेको छ। यस अवधिमा डेनमार्कले भूटानलाई डेनिस क्रोनर 1.70 अर्ब बराबर आर्थिक सहयोग गरिसकेको छ। डेनमार्कले आर्थिक सहयोग गर्ने देशहरूमध्ये भूटानले सबैभन्दा बढी सहयोग पाएको हो। डेनमार्कले आर्थिक सहयोग रोकेसँगै थिम्पूमा रहेको प्रतिनिधिको कार्यालय बन्द गरेको छ। अब भूटान डेनमार्क सम्बन्धको आधार भनेको भूटान डेनमार्क फ्रेन्डसिप एसोसिएसन र रोयल डेनिस अनररी कन्सुलेट हुनेछ। एक भारतीय युवतीको भूटानमा बलात्कारपछि हत्या गरेको भन्दै सुरु भएको चमर्ची साम्ची आन्दोलन मत्थर भएको छ। भूटान भारत सीमामा मानिसलाई अझ आवतजावत गर्न दिएको छैन। भूटान प्रहरीले बलात्कार र हत्या गरेको नभएको दावी गरे पनि युवतीका परिवारले यसलाई स्वीकार गरेका छैनन्। आन्दोलनकारीले भारत पसेका केही भूटानी गाडीहरू जलाइदिएका छन् भने 150 भन्दा बढी गाडीलाई प्रहरीले सुरक्षा दिएर भूटान छिराएको छ। नेपालको राजधानी काठमाडौँमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको छ। समापन सत्रमा सार्क क्षेत्रीय स्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरूलाई सो सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेपछि सदस्य मुलुकका राष्ट्र अध्यक्ष सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो। सदस्य मुलुकका वैदेशिक मामिला मन्त्री परिषदको मामिला मन्त्री परिषदको 36औं बैठकले सुसम्झौतालाई पारित गरेको थियो। अफगानिस्तानका कायम मुकायम विदेश मन्त्री जरार अहमद ओस्मानी, बंगलादेशका विदेश मन्त्री अब्दुल हसन मोहम्मद अली, भूटानका विदेश मन्त्री रिन्जिन दोर्जी, भारतका बाह्य मामिला मन्त्री सुषमा स्वराज, मालदिव्सका विदेश मन्त्री दुनिया मौमन, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलंका बाह्य मामिला मन्त्री प्रादेवक गामिनी लक्ष्मण पेरिसले र नेपालका परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। यसपछि सम्मेलनले सार्कको 19औं शिखर सम्मेलन सन् 2016 पाकिस्तानमा गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले नेपालका प्रधानमन्त्री सुशील कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजकका रूपमा पाकिस्तान प्रधानमन्त्री नवाज शरीफले सबैलाई धन्यवाद ज्ञापन गरे। जिमसन विट व्हाइट फ्लावर नम्बर वान नामक पेन्टिङ अमेरिकाको न्यूयोर्कमा शुक्रबार 4,44,00,000 डलरमा बिक्री भएको छ। एउटा साधारण सेतो फूलको यो पेन्टिङ जर्जिया अफ ओकिफले सन् 1932 बनाएकी थिइन्। कुनै पनि महिलाले बनाएको पेन्टिङ यति महँगोमा बिकेको यो पहिलो पटक भएको समाचार संस्था एपीले जनाएको छ। यो पेन्टिङले युआन मिसेलको एउटा बेनामे कृतिको 19,00,000 डलरमा लिलामी भएको कीर्तिमान तोडेको छ। लिलामी आयोजना गर्ने संस्था साध्वीका अनुसार दुई व्यक्तिबीच ओकिफको पेन्टिङ किन्न होड चलेको थियो। संस्थाले यो पेन्टिङ 1.5 करोड डलरसम्म बिक्ने अनुमान लगाएको थियो। ओकिफको मृत्यु 98 वर्षको उमेरमा 1986 भएको थियो। उनी फुलहरूलाई लार्ज फर्मेटमा चित्रित गर्नमा माहिर मानिन्थिन्। यसअघि उनको पेन्टिङ सन् 2001 $62,00,000 बिक्री भएको थियो। संसारको अहिलेसम्मको महँगो पेन्टिङ फ्रान्सिस बेकानको हो, जुन 14,24,00,000 अमेरिकी डलरमा बिक्री भएको थियो। चीनको राजधानी बेजिङले शुक्रबार इन्डोर अर्थ लाग्ने सम्पूर्ण सार्वजनिक स्थलमा धुम्रपान निषेध लागू गरेको छ। चीनमा 30 करोड जनता धुम्रपान व्यसनी छन्। यसअघि उनीहरूको क्रियाकलापमा सार्वजनिक रूपमा प्रतिबन्ध लगाउने प्रयास असफल हुँदै आएको छ। यो नयाँ नियमले सुर्तिजन्य वस्तुको सार्वजनिक स्थल र यातायातमा विज्ञापनमा प्रतिबन्ध लगाउनेछ। अब यस्ता विज्ञापन पत्र पत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, समाचार पत्र र पुस्तकमा पनि प्रकाशित गर्न नपाइने व्यवस्था गरिएको आधिकारिक समाचार संस्था सिन्वाले उल्लेख गरेको छ। त्यहाँ सुर्तिजन्य उत्पादनका कारण वर्षेनी 10,00,000 भन्दा बढी मानिसको मृत्यु हुने गर्छ। त्यहाँ कुनै चुरोट 3 युआनमा पनि खर्च गर्न पाइन्छ। विशेषज्ञहरूले चीनमा सन् 2030 हालको यो मृतक संख्या दुप्तेब्बर हुने अनुमान गरेका छन्। विशेषज्ञहरूले राज्यले सुर्ती उद्योगमा एकाधिकार कायम गरेकोमा पनि औला उठाएका छन्। त्यहाँ राष्ट्रिय राजस्वको 10% भाग यसै उद्योगबाट उठ्ने गर्छ। आजको लागि समाचार यति नै। अर्को साता युवा संसार कार्यक्रममा संसारभर र भुटानसँग सम्बन्धित केही विशेष सामग्रीहरू आउने नै छ। अहिले फेरि तपाईँलाई साङ्गीतिक खुराकमा पस्किँदैछु।
जिनको चुट्टीलाई हेर दिन्छु पनि भन्न सक्दिन, साथीको मूर्तिलाई हेर दिन्छु पनि भन्न सक्दिन, जिनको चुट्टीलाई हेर दिन्छु पनि भन्न सक्दिन, साथीको मूर्तिलाई हेर दिन्छु पनि भन्न सक्दिन। I'm not
तपाईँ अहिले युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा लोकली भने अनलाइन मार्फत तपाईँ संसारभर सुन्दै हुनुहुन्छ। हाम्रो कार्यक्रम युवा संसार .com मार्फत पनि सुन्दै हुनुहुन्छ भने रेडियो .edled.edu.au मार्फत पनि सुन्दै हुनुहुन्छ। आजको युवा संसार कार्यक्रमको यो विशेष अङ्कमा हामीले अमेरिकाबाट अर्का एकजना युवा प्रतिभालाई निम्त्याएका छौँ। यो प्रतिभा डिबी तामाङ हामीसँग हुनुहुन्छ। उहाँको म्युजिकल क्यारियर फ्युचर प्लानहरूबारे र उहाँका विगतका केही दिनहरूको बारेमा हामी कुरा गर्नेछौँ आजको युवा संसार कार्यक्रममा। डेबी तामाङ जी, तपाईँलाई युवा संसार कार्यक्रममा स्वागत छ।
धन्यवाद किन्दरजी, र रेडियो सुनेर बसिरहनुभएको सम्पूर्ण श्रोताहरूलाई पनि मेरो तर्फबाट नमस्कार।
अब हामी सुरु गरौँ न, तपाईँको अहिलेको के गर्दै हुनुहुन्छ, कस्तो छ न्युजी खबर तपाईँको?
अहिले नयाँ खबर भनेको अब के छ भने, यो पहिलाको एल्बम जुन छ त्यसको प्रमोसन गरिरहेको छु, र हालैमा चाहिँ अब काम गर्छु त्यसको बावजुद, भ्याएको समयमा म्युजिक कम्पोजिसन गर्ने, र अहिले हालैमा चाहिँ भन्नुपर्दाखेरि एउटा गीती एल्बम अथवा भजन एल्बमको लागि चाहिँ म तयारी गरिरहेको छु।
यो तपाईँको एल्बम भन्नुभयो, एल्बमको बारेमा अलिकति हाम्रो श्रोतालाई जानकारी दिन सक्नुहुन्छ?
स्योर, मेरो यो एल्बम एउटा तारा जुन छ, यो एल्बम चाहिँ 2013 डिसेम्बर 29 साउथ डाकोटामा भएको लोसार थियो, तमु तोला लोसार, त्यो लोसारमा चाहिँ विमोचन गरिएको, र यसमा 8 गीतहरू रहेका छन् जसमा 6 मेरो आफ्नै कम्पोजिसन छ, र एउटा कुमार गुरुङ उहाँको कम्पोजिसन छ, र एउटा चाहिँ उहिले हामी भन्ने जगमाया गुरुङ कुमार गुरुङको आमा हुनुहुन्छ, उहाँको एउटा, उहाँ चाहिँ एउटा रिसोर्सफुल पर्सन हुनुहुन्छ, उहाँको भनौँ न उहाँले चाहिँ त्यो गीत हामीले दिनुभएको, र जम्मै गरेर 8 गीतहरू छन्।
ए, यो तपाईँको म्युजिक एल्बम चाहिँ कहिले रिलिज भएको?
2013 डिसेम्बर 29
डिसेम्बर 29 भनेपछि करिब 2014 लाग्ने बेलामा भएछ, नयाँ वर्षको कार्यक्रम जस्तो भएको छ है?
एक्ज्याक्टली, नयाँ वर्ष भन्दा ठिकै 1-2 अगाडि मात्रै भएको, तर पूर्ण रूपमा अब प्रमोसनहरू गरेको चाहिँ 2013
भयो, 14 भयो। अब तपाईँको म्युजिकल करियरको विषयमा म अलिकति सोच्दाखेरि, तपाईँले म्युजिक क्षेत्रमा लाग्ने, म्युजिकमा काम गर्छु अथवा त्यतातिर तपाईँको लगाव कहिलेदेखि सुरु भयो, कसरी सुरु भयो?
विशेष गरिकन यो म्युजिकमा यस्तो गर्छु, अलिकति अगाडि बढ्छु, के गर्छु भन्ने चाहिँ मलाई 11-12 पढ्दाखेरिदेखिको भएको हो। जब चाहिँ मैले कालिम्पोङमा पढ्दाखेरि, इन्डियामा पढ्दाखेरि साथीहरू त्यस्तै सङ्गत भयो, र मैले त्यहाँबाट चाहिँ एउटा म्युजिक सिक्ने पनि मौका पाएँ। त्यहाँदेखि चाहिँ के गरौँ, म्युजिकमा पछि गएर के गर्छु भन्ने पनि अलिकति आफूलाई पनि त्यसरी लाग्दै गयो, र मैले त्यसबाटै गरेको हो।
क्याम्पमा हुँदाखेरि चाहिँ, रेफ्युजी क्याम्पमा हुँदाखेरि चाहिँ कस्तो माहौल थियो तपाईँलाई म्युजिक क्षेत्रमा? कतिको एक्टिभ हुनुहुन्थ्यो, के कार्यक्रममा जानुहुन्थ्यो?
त्यो सिलसिलामा के थियो भन्दाखेरि, अलिकति साथीहरू चाहिँ थियो होइन, हाम्रो साथीहरू थियौँ, हामी एउटा सानो ग्रुप थियौँ, र मेरो दाई अनि हेमन्त प्रधान हुनुहुन्छ, उहाँ र म चाहिँ लगभग हामी सँगै हुन्थ्यौँ, र उहाँले धेरै चाहिँ है गर्नुपर्छ, केही चाहिँ गर्नुपर्छ, भाइको स्वर राम्रो छ, त्यो हुँदाखेरि कम्पोजिसन पनि गर्छौँ, त्यो गर्दाखेरि यसो हिँड्नुपर्छ, म्युजिकमा केही गर्नुपर्छ भनेर हामी सँगै पनि हिँड्थ्यौँ, र उहाँले चाहिँ त्यति बेला चाहिँ धेरै एउटा प्रेरणा दिनुहुन्थ्यो, र कार्यक्रममा त्यति धेरै त कार्यक्रम गरिनौँ, तर फटाफुट्टा 1-2 ठाउँ चाहिँ कार्यक्रमहरू गर्ने, त्यति नै हो।
तपाईँले फर्मल रूपमा म्युजिकको भोकलको कहीँबाट त्यस्तो ट्रेनिङ लिनुभएको छ कि छैन?
मैले लिएको छु, मैले जब इन्डियामा पढेँ, कालिम्पोङमा पढ्दाखेरि योगेन्द्र घतानी हुनुहुन्छ हाम्रो गुरु, उहाँ गुरुकोबाट मैले म्युजिक सिकेको, र मैले 2 फर्स्ट इयर सकेर सेकेन्ड इयरमा म्युजिक गर्दा गर्दै फेरि कालिम्पोङबाट चाहिँ अर्कै ठाउँ पढ्न जानुपर्ने भयो, त्यो हुँदाखेरि 2 चाहिँ फर्मली सिकेँ, र त्यसपछि भनेको चाहिँ आफै घरमै।
के त्यो फर्म अर्कोतिर पढ्न जानुपर्ने भयो भन्नाले म्युजिकको हिसाबले पढ्न जानुपर्ने कि आफ्नो फर्मल एजुकेसनको लागि चाहिँ अर्कोतिर जानुपर्ने भयो?
फर्मल एजुकेसन,
ए ओके,
जस्तै त्यहाँ पढ्दा पढ्दै दुई वर्षको प्लस टू सकियो चाहिँ त्यसपछि फेरि दार्जिलिङ गएर पढ्नु पर्ने भयो र अलिकति डिस्टेन्स दूरी पनि टाढो भएकोले गर्दाखेरि उहाँकोमा चाहिँ निरन्तर गर्न पाइनँ तर आफ्नै हिसाबले घरमै गरेँ।
ए हजुर हजुर, अनि तपाईँले आफैलाई आफूले इभालुएट गर्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ, तपाईँको म्युजिक क्षेत्रमा म कतिको अब्बल छु होला जस्तो लाग्छ आफैले आफूलाई इभालुएट गर्दाखेरि?
अब आफूले आफूलाई त्यसरी इभालुएट गर्न त गाह्रो त गाह्रै कुरा हो,
गाह्रै कुरा हो, तर पनि अब इभालुएट गर्न सकियो भने चाहिँ म अब कुन क्षेत्रमा कति लगाव दिनुपर्नेछ, कति समय टाइम दिनुपर्छ मैले भन्ने खालको त्यो म्यानेज गर्न सकिन्छ नि, त्यो हिसाबले चाहिँ मैले भन्न खोजेको।
हजुर, यस्तो छ, म आफू चाहिँ सकारात्मक छु, म केही गरौँ, अब म एक गर्छु केही गर्छु है भनेपछि मैले आँटिसकेपछि म त्यो काम चाहिँ गर्छु र त्यो हुनाले गर्दाखेरि म्युजिकमा म केही गरौँ भनेर नै आएको छु होइन। त्यो हुँदाखेरि मेरो जुन गायन क्षेत्र हो त्यो गायन क्षेत्रलाई चाहिँ म निकै अगाडि लान्छु भन्ने मेरो आत्मविश्वास छ र सबैले साथ दिइरहनु भएको छ यो हिसाबमा पनि, अरू साथीभाइ दाजु दिदी होइन दाई दिदीहरूले पनि प्रेरणा दिइरहनु भएको छ, त्यो हिसाबमा म केही गर्छु गर्न सक्छु भन्ने आत्मविश्वास मलाई छ।
त्यहाँनिर पनि त्यो तपाईँको म्युजिक सिक्ने वातावरण छ कि छैन त्यहाँनिर, अथवा आफै मात्रै सिक्ने हो कि अरू कोही छ कि, त्यहाँ वातावरण कस्तो खालको छ?
यहाँ उमा नेब्रास्कामा भन्नुपर्दाखेरि साथीभाइहरू हुनुहुन्छ, दाईहरू हुनुहुन्छ, तर चाहिँ फर्मली त्यसरी सङ्गीत सिकाउने सिक्ने त्यस्तो वातावरण चाहिँ छैन, तर हामी एकअर्कामा बसेर बेला बेला चाहिँ हामी भेट्छौँ र सङ्गीतको विषयमा केही कुराहरू गर्छौँ, तर फर्मल क्लासहरू लिने भन्ने त्यो कुरा चाहिँ हाम्रोमा छैन यहाँ चाहिँ।
ए भनेपछि त्यो सिक्ने भनेको आफै नै भेला भएर सिक्ने अथवा अनलाइन मार्फत रिसर्च खोजेर सिक्ने त्यति मात्रै हो?
त्यति मात्रै हो, आफूले जति गर्न सकिन्छ त्यो गरियो, तर यसरी एउटा गुरुकोमा गएर सिक्ने त्यस्तो वातावरण चाहिँ अब यहाँ छैन, फिजिकली गएर गर्ने छैन, तर पनि हामी कोसिस गर्छौँ केही गरौँ भन्ने हाम्रो चाहना छ।
त्यो वातावरण हेर्दाखेरि मलाई कस्तो लागिरहेछ भने अमेरिकामा यति धेरै कलाकारहरू निक्लिनु भएको छ भुटान भुटनी समुदायबाट, लङ टर्ममा नेपाली म्युजिकलाई निरन्तरता दिनलाई चाहिँ यङ जेनेरेसनलाई हामीभन्दा पछि आउने जेनेरेसनलाई नेपाली सङ्गीत सिकाउनलाई त्यस्तो इन्स्टिट्युसनलाइज प्रयास हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन?
त्यो त अवश्य हुनु राम्रो कुरा हो र त्यसरी भइदियो भने पछि अब आउने जेनेरेसनहरूले पनि र हामीले भनौँ न हामी आफैलाई पनि त्यो राम्रो छ, राम्रो कुरा हो, तर भनौँ न अब त्यो ठाउँ हेरेर यहाँनिर त्यो भनौँ न त्यसरी नै हुनु नै पर्ने कुराहरूमा चाहिँ अलिकति असम्भव चाहिँ छ, तर गऱ्यौँ भने भनौँ न हामी जुट्नु सक्यौँ भने त्यो असम्भव पनि छैन, गर्नु पनि सकिन्छ र हुनु आवश्यक छ जस्तो लाग्छ मलाई त्यो चाहिँ एकदमै।
त्यसको बारेमा अहिलेसम्म कतै त्यस्तो चर्चा अथवा गफहरू छलफलहरू भएको छ कि छैन?
त्यस्तो छलफल अहिलेसम्म चाहिँ भएको छैन मैले थाहा पाउँदाखेरि चाहिँ, सायद अरू साथीहरू विभिन्न स्टेटमा बस्नुभएका साथीहरूको बिचमा छलफल हुँदै होला अथवा उहाँहरूले गर्नुभएको छ कि भन्ने कुरामा चाहिँ मलाई थाहा भएन, तर मैले बुझेअनुसार पर्सनली भन्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ भएको छैन भनौँ न, मेरो यहाँ चाहिँ भनौँ न यो ठाउँमा चाहिँ त्यस्तो भएको छैन।
हजुर, अब म पर्फर्मेन्सको बारेमा कुरा गर्छु, भुटनिस कम्युनिटीबाट धेरै कलाकारहरू आउनु भएको छ, तपाईँ एकजना त्यहाँ हुनुहुन्छ, तपाईँहरूको भुटनिस कलाकारहरूको पर्फर्मेन्स चाहिँ स्टेज पर्फर्मेन्स अथवा कुनै पनि क्षेत्रमा गएर भुटनिस कलाकारले दिने पर्फर्मेन्स चाहिँ भुटनिस समुदायभित्र मात्रै सीमित छ कि नेपलिस कम्युनिटी पनि एक्सप्यान्ड भएर गइरहेछ?
मैले भन्नुपर्दाखेरि मेरो हिसाबमा चाहिँ म अहिलेसम्म 3-4 स्टेटमा गएँ होइन,
जस्तै
ओहायो भयो, क्लिभल्यान्ड गएँ, अनि त्यसपछि आयोवा, साउथ डाकोटा र ओमाहा नेब्रास्का, र समय मिल्दाखेरि जाने हो, समय नमिल्दाखेरि आफ्नो कामले गर्दाखेरि जान पनि पाइँदैन कति ठाउँतिर, र अहिले जति पनि गएँ म गएको ठाउँमा भनेको आफ्नै दाजुभाइ साथीभाइले बोलाएको ठाउँमा गएँ होइन, र यहीँ ओमाहा नेब्रास्कामा हुँदाखेरि चाहिँ हाम्रो एनएनएस सोसाइटी, नेप्लिस सोसाइटी उहाँहरू नै हुनुहुन्छ, उहाँहरूले बोलाउँदाखेरि पनि हामी जान्छौँ, म जान्छु त्यहाँनिर गएर पर्फर्म गर्छु, त्यसरी एउटा समुदायलाई मात्रै हामीले मध्यनजर गरेर चाहिँ गएको जस्तो लाग्दैन। म पर्सनली भन्दाखेरि चाहिँ म त्यसरी गइरहेछु, तर अरू विभिन्न स्टेटमा भएको कार्यक्रममा कति त अब चिन्नु नै भएको छैन नवोदित कलाकारहरूलाई। त्यो हुँदाखेरि चाहिँ त्यसरी भनौँ न अरू समूहमा जाने भन्ने कुरामा उहाँ भनौँ न त्यो जुन कलाकार हुनुहुन्छ उहाँ चाहिँ अरू समुदायमा कतिको प्रचलित हुन्छ त्यो अनुसार पनि चाहिँ उहाँलाई बोलाइन्छ जस्तो लाग्छ।
तपाईँको कुरा गर्नु, तपाईँको लोकल नेप्लिस कम्युनिटी बाहेक अर्को स्टेटको नेप्लिस कम्युनिटीमा चाहिँ तपाईँलाई बोलाइन्छ कि बोलाइँदैन कार्यक्रम हुँदाखेरि नेप्लिस कम्युनिटी?
अहिलेसम्म चाहिँ मलाई त्यसरी बोलाएको छैन।
सायद तपाईँको बारेमा नेप्लिस कम्युनिटीमा त्यति थाहा नभएर पनि होला कि?
हजुर, त्यो पनि हुनसक्छ, किनभने भर्खरै त एल्बम रिलिज भएको।
हजुर,
त्यो हुँदाखेरि पनि प्रचार प्रसार पब्लिसिटी बिस्तारै हुँदैछ।
तपाईँको एल्बमको पब्लिसिटीको कुरा गर्नु सुरु गरिहाल्नु भयो, म त्यहीँ थपिहाल्छु। पब्लिसिटीको हिसाबले तपाईँले एल्बम कहाँ कहाँ पुर्याउनु भयो? भुटनिसहरू नेप्लिसहरू भएको ठाउँमा कहाँ कहाँ पुर्याउनु सक्नुभयो?
मैले अमेरिकाभरि लगभग क्यासेटहरू सिरिजहरू उपलब्ध साथीहरू मार्फत पुर्याएको छु होइन, र त्यसपछि भनेको अस्ट्रेलिया र नेदरल्यान्डमा पनि मैले पठाएको, तर दुई सिडी फर्केर आयो होइन, तर म पठाउने क्रममा छु त्यहाँ पनि, र क्यानाडा पुगेको छ, नेपालमा 1000 र नेपालमा 1000 सिडी निस्केकोमा नेपालमा त्यसरी अहिले मार्केटिङ भइरहेछ गइरहेछ, र इन्डियासम्म इन्डियादेखि लिएर भुटान केही भागसम्म पनि पुगेको छ जस्तो लाग्छ सिडीहरू।
तपाईँको सिडी निकाल्ने क्रममा खर्च कसरी म्यानेज गर्नुभयो? निकै खर्च लाग्छ यसलाई त?
खर्च त लाग्छ निकै होइन, तर के छ भने यहाँ चाहिँ हामी जुन सिडी हामीले यहाँबाट निकाल्यौँ, जुन यो एउटा तारा भन्ने जुन एल्बम गीती एल्बम हो, यो गीती एल्बम चाहिँ drukelcmusic.net भन्ने जुन एउटा संस्था छ होइन, एउटा बिजनेस अर्गनाइजेसन भनौँ न एउटा संस्था छ, र यो संस्था मार्फत चाहिँ मैले गरेको बजारमा ल्याएको छु, र यो जति पनि यसको प्रोडक्सन यसको खर्चहरू जम्मै नै drukelcmusic.net र भन्नैपर्दाखेरि music.net ले चाहिँ यसलाई प्रोडक्सनमा ल्याएको, र जति पनि खर्चहरू छ यो जम्मै नै चाहिँ music.net ले गरेको, र उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
अब यसबाट यो एल्बम सेल्सबाट उठेको पैसा पनि उहाँहरूले लानुहुन्छ कि तपाईँसँग सेयर हुन्छ?
यस्तो छ, यो music.net को जति पनि कलेक्सन हुन्छ, जति पनि भनौँ न सिडीहरू सेल हुन्छ, त्यसको बजेटहरू चाहिँ music.net मै रहन्छ। त्यो चाहिँ एउटा स्पोन्सरसिपमा रहेको हो होइन, उहाँहरूले स्पोन्सर गर्नुभएको, र यसको बजेट चाहिँ फेरि आउने जुन गीत एल्बम अथवा कुनै पनि त्यसरी एल्बम निकाल्नु पर्यो भने त्यसमा हामी फेरि लगानी गर्छौँ, र त्यस्तैबाट हामी प्रोडक्सन गरिरहन्छौँ।
ए हजुर, त्यसलाई अलिकति संस्थागत जस्तो गर्ने, म्युजिक प्रोडक्सन संस्थागत गर्ने,
म्युजिकको एउटा संस्थागत रूपमा राखेर त्यसलाई यसको बजेट त्यही युटिलाइज हुन्छ, र त्यही बजेटले फेरि आउने एल्बमलाई त्यहीँबाट जेनेरेसन र प्रोडक्सन गरेर अगाडि ल्याउँछौँ।
ओके, तपाईँको फ्युचर प्लान के छ, कसरी लाने योजना छ तपाईँको फ्युचर क्यारियर म्युजिक क्यारियरलाई?
भनेको सङ्गीतमा भन्नुभयो?
हजुर हजुर, सङ्गीतमा, सङ्गीतलाई तपाईँको साङ्गीतिक फ्युचर चाहिँ कसरी तयार गरिरहनु भएको छ?
मैले सङ्गीतको भनौँ न फ्युचरमा चाहिँ के छ भने प्रत्येक वर्ष त नभनौँ, वर्षमा सकिँदा कि प्रमोसन हुनै लाग्छ, कम्तीमा पनि 2 वर्षको अन्तरालमा चाहिँ एउटा गीती एल्बम बजारमा लिएर आउँ भन्ने प्लान छ, र त्यसको अलावा बिचमा पनि फुटकर एउटा दुईटा रेकर्डिङहरू हुने क्रम त छँदैछ, र साथसाथै अरू जस्तै भजनहरू भयो, त्यस्तो भजनहरूमा पनि हामी कोसिस गरिरहेछौँ, म कोसिस गरिरहेछु, र भजन एल्बम पनि लिएर यो चाँडै म बजारमा आइरहेछु भजन एल्बम मार्फत पनि।
अब यो के अरे, मलाई युएसको भन्न ट्रेन्ड हेर्दाखेरि चाहिँ गएको 1-1.5 वर्षमा चाहिँ एकदम लगातार रूपमा एल्बम निकाल्ने क्रम जारी छ नि, यो के लहै लहैमा सबै निक्लेर आइरहेछ कि साँच्चै सबै कलाकार नै हो यसरी आउने?
एल्बम चाहिँ धेरै आइरहेछ, जुन समयमा मैले एल्बम लिएर आएँ त्यो समयमा पनि अरू साथीहरूको धेरै आए, जस्तै कान्छीमा सुब्बा, शिव माक्जुन भाइ, र अरू धेरै साथीहरूको त्यति बेला एकैचोटि भनौँ लगभग 3 चाहिँ एकैचोटि आए जस्तो लाग्छ, र अरू पनि धेरै आएछन् त्यति बेला, कतिवटा पनि नाम छुट्याए होला त्यसको लागि सरी होइन, धेरै आइरहेछ, र उहाँहरूको गीत एल्बम म सुनिरहेछु, उहाँहरूको गीतहरू म सुन्छु, मेरोमा उहाँहरूको सिडीहरू पनि छ र सुन्छु, सबैको एकदमै राम्रो लाग्छ, स्तरीय छ होइन। त्यो हुँदाखेरि एउटा लैलम्या भन्दा पनि आफ्नो कला चाहिँ क्षमता भएर नै उहाँहरूले सबैले निकालेको जस्तो लाग्छ मलाई चाहिँ।
यो अमेरिकामा त्यो त्यस्तो व्यस्त समयमा थोरै समय निकालेर म्युजिकमा दिनुपर्ने त्यो त्यो बाध्यता त्यो वातावरणमा चाहिँ भन्न भर्खरै सुरु हुने भुटनिस कलाकारहरूको सस्टेनेबिलिटी कतिको छ, लङ टर्म भन्न म्युजिक क्षेत्रमा बस्ने सस्टेनेबिलिटी कतिको रहन सक्छ?
छ, किनभने काम मात्रै होइन, काम बाहेक हामी अब सङ्गीतमा लागिसकेपछि के गर्छु भनेर सिर्जना त अगाडि बढाउनु भएको छ, सिर्जना गरिरहनु भएको छ। त्यो हुँदाखेरि म केही गर्छु भनेर गर्ने सकारात्मक सोच लिएर अगाडि आउने सृजनशील मान्छेहरूलाई चाहिँ एउटा प्लेटफर्म छ जस्तो लाग्छ। त्यो हुँदा उहाँहरूको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्छ।
अब यो यति धेरै कलाकारहरूको म्युजिक बजारमा आइरहेछ, युएसमा चाहिँ नेपाली मार्केट कत्रो छ त यो म्युजिक किन्ने?
युएसमा छ मार्केट, तर हामी के छ भने एउटा कुनै सिडी पसलमा बेच्ने भन्दा पनि साथीभाइ मार्फत चाहिँ हामी त्यसरी चाहिँ पठाउने हो। साथीभाइहरूले सम्पर्क गर्यो, साथीभाइहरू सम्पर्क गर्यो अनि उहाँहरूले ल यति पठाइदिनुहोस् न, 10-20 म तपाईँलाई सहयोग गर्छु भन्नुहुन्छ अनि त्यही अनुसारले हामी पठाउँछौँ। त्यो हुँदाखेरि 500,000 सिडीहरू चाहिँ हामी अमेरिकाभरि मात्रै त्यसरी हामीले उहाँलाई बेच्न सक्छौँ जस्तो लाग्छ। उहाँहरूले सहयोग गर्नुहुन्छ, सपोर्ट गरि नै रहनु भएको छ।
तर यो त्यो त्यो हिसाबले बेच्दाखेरि त एउटा म्युजिकमा बसिरहने मात्रै हो, तर त्यसबाट आय आर्जन हुने त्यसमै एउटा करियर बनाउने सम्भावना त कमै रहन्छ। 1,200 सिडी बेचेर त त्यो नहोला होइन?
हो, एक्ज्याक्टली आफ्नो जुन लगानी छ, लगानी चाहिँ इन्भेस्टमेन्ट चाहिँ कभर अप हुन्छ, त्यसले मेकअप गर्छ, तर सङ्गीतबाट नै म चाहिँ भनौँ न एउटा प्रोफेसनै मेरो सङ्गीतै हो, म सङ्गीतैबाट मात्रै चाहिँ के गर्छु भनेर काम नगरी बस्न चाहिँ सकिँदैन। काम पनि गर्ने साथसाथै सङ्गीतमा पनि अगाडि लगिरहने हो, तर तपाईँले भन्नुभयो जस्तै प्रोफेसनली रूपमा प्रोफेसनल रूपमा चाहिँ जान सकिँदैन होला।
अब अन्तिममा म तपाईँलाई तपाईँले भन्नुपर्ने र मैले सोध्न छुटेको कसैलाई केही सम्झिनुहुन्छ अथवा केही भन्नु छ भने?
सर्वप्रथम त सम्पूर्ण दर्शक अथवा श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो जुन एल्बम बजारमा आएछ एउटा तारा, त्यो गीत एल्बम यहाँहरूले धेरै मन पराइदिरहनु भएको छ, गीतहरू मन पराइदिनु भएको छ र प्रतिक्रिया लेख्नुहुन्छ, राम्रो राम्रो प्रतिक्रिया लेखिरहनु भएको छ, सल्लाह सुझाव दिइरहनु भएको छ र त्यसको लागि धेरै धेरै धन्यवाद। र मेरो जुन सिडी अथवा गीत एल्बम एउटा तारा चाहिँ music.net चाहिँ अगाडि आएको drukhyalsimusic.net र उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यसरी आज तपाईँले कार्यक्रममा मलाई बोलाएर एउटा यसरी बोल्ने मौका दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हस्त डिबीजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। युवा संसारको तर्फबाट तपाईँको म्युजिकल क्यारियरको भविष्यको राम्रो भविष्य होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। अहिले सुन्नुहुन्थ्यो श्रोताहरू, अमेरिकामा बस्ने नवप्रतिभा युवा साथी डिबी तामाङसँग हामीले गरेको कुराकानी। अब म फेरि डिबी तामाङलाई अन्तिममा तपाईँले मन पराएको कुनै एउटा गीत तपाईँको एल्बमबाट छान्नुहोस्, म त्यो बजाइदिन्छु
यहाँहरूलाई। म अहिले गीत त धेरै छन् यहाँनिर होइन, विभिन्न किसिमको गीतहरू छ, म तपाईँहरूलाई चाहिँ उहिले हामी खेल्थ्यौँ कोखरीमा भन्ने गीत, यो गीत तपाईँहरूलाई सुनाउन चाहन्छु। धन्यवाद।
Yeah. आकाशको गडाङगुडु दुईको खजुरीलाई आकाशको गडाङगुडु दुईको खजुरीलाई सिरको टोपी भुइँमा राखी छोला मजुरीलाई सिरको टोपी भुइँमा राखी छोला मजुरीलाई रराजै रानी बनैमा रराजै रानी बनैमा
नवकलाकार भुटानी समुदायका नवकलाकार डिविस तामाङसँगको इन्टरभ्यू तर त्यसपछि उहाँकै अनुरोधमा उहाँको पहिलो गीती एल्बम एउटा ताराबाट यो एउटा ट्र्याक उहिले हामी भन्ने गीत सुन्नुभयो. तपाईँ अहिले रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा यो संसार कार्यक्रम सुनिरहनु भएको छ. अबको पालोमा मैले एउटा खितकौली सेक्सन अन्तर्गत एउटा व्यङ्ग्य लेख लिएर आएको छु. यो लेख्नु भएको छ महेश थापाले र यसको शीर्षक रहेको छ हाम्रालाई विशेष तम्रलाई निषेध. मुडोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोदारीलाई प्रहरीले धरपकड गरेको विरोधमा व्यक्तरी मानवाधिकारवादी मानवाधिकार कर्मी र बुद्धिजीवीहरू सड़कमा निस्केको दृश्यले बिसन्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नु पर्यो. छोराको हत्यारामाथि कारवाहीको माग गर्दै अनसन बसेका वृद्धले इहलोक त्यागेको अपत्यारिलो खबर यसैबीच आयो. उपनिवेशकालका विदेशी शासक समेत सत्याग्राही सामु निर्मुन टो लाउँथे. अहिले लोकतन्त्रको प्राधिकार दावी गर्नेहरूको संस्कार नवश्रृङ्गार सहितको लोकतान्त्रिक विपक्षीको समय हो. त्यसमाथि पनि काठमाडौँ खाल्डोका बुद्धिजीवीहरूको नित्यकर्म नै लोकतन्त्र कानुनी शासन र मानवाधिकारको गायत्री मन्त्रबाट सुरु हुन्छ. यस्तोमा अमानवीय घटना कसरी सम्भव भयो? गाँटे कुरो बुझ्न सामाजिक सञ्जाल चहार्दा मण्डले मार्काका अग्रगमनकारीहरूले हाम्रा विरुद्ध न्याय माग्ने दुस्साहसीलाई मरणोपरान्त मुद्दा चलाउनु पर्छ भन्ने भाका बान्ता गरेर सञ्जालको चौतारीलाई नै गन्धपुरी बनाइदिइसकेका रहेछन्. त्यसपछि एकजना नामी नेताजीको दौरा दैलोतिर ज्यान धकेलेको उनी त अर्का नवउदार क्रान्तिकारी पो सामना गरिरहेका रहेछन्. सत्याग्रही भोकभोकै मर्नु परेपछि सत्याग्रही भोकभोकै मर्नु परेपछि हामी जस्ता नौलो लोकतन्त्रवादीहरूले हुटिट्याउँ झैँ बालुवामा मुन्डो गाड्नु पर्ने अवस्था आयो. नवउदार भन्छन् के को सत्याग्रही भन्छौ ए मिथ्याग्रही नामी नेताजी कराए डलर कुम्ल्याउन अनसन बस्ने चतुर कसरी सत्याग्रही. तपाईँका राजमा एकताका उनलाई मगज खुस्केको साबित गर्नु भएको थियो. तपाईँको सधैँ दिमागले दुधको दुध पानीको पानी छुट्याइदिनुहोस् प्रभु, उनी मगज बिग्रेका थिए या चतुर, म थपिए। तिमी पनि डलरवादी हौ कि भन्ने हामीलाई लागिरहेछ। नेताजीले बिताउला झैँ गरी मलाई धुरे। भौतिक परिस्थिति बदलिएको बेला मनोग्रत प्रश्नमा उठ नलन्ठिनु बेस। न्याय खोज्दा प्राण उत्सर्ग गर्नेलाई डलरवादी भन्नु संवेदनहीनता भएन र? कुन भ्याकुम लगाम भन्दैथ्यौँ हावाले सिनित्त, नेताजीले मुन्टो बटारे। यत्तिकैमा सभाभवनमा आशा जगाउने खालको स्वर आयो। माननीयले भन्नुभयो, हामी उहाँको बातसँग सहमत छैनौँ कि लेकिन सिके रावत जेलमै अनसन बैठदियो भने के भइजान्छ? हुँदै नभएको अनसनको पिरोलोमा यति विघ्न फिटफिटिने माननीयले 11 महिनादेखि अनसनरत सत्याग्रहीले दम तोडेको सुईको पाएमा सदनमा खाँडै जगाउने आशामा गएर सब कुछ जाहेर गरे। मेरो अर्जी सुनिने बित्तिकै उनी कड्किए, अरे बुढबक सम्झेको छ हामीलाई 11 महिना दाना पानी नखाई केही कोही बात छ? अरे ओ नन्दप्रसाद रे, हामी यशोदा मैयाकै नन्दलाल मात्र चिन्छौँ। हाम्रा ठामकालाई विशेष र तिम्रा गामकालाई निषेध भन्ने यस्ता अन्तरेहरूले नन्दप्रसादको मतलब नगर्ने बुझेर सिंहदरबारतिर घिच्रो तन्काउँदा मन्त्री महोदयबाट मन थामिन नसक्नुको धारणा आयो। उनले भने, उहाँको मृत्यु खान नपाएबाट भयो। अनसन त नखाइकन पो बसिँदो रहेछ। कस्तो गहन सत्य अन्वेषण, मन्त्रीसँग सोधे। राज्यले न्याय दिलाउन नसक्दा अन्न त्यागेका थिए कि अमर भएर? राज्यले न्याय दिलाउन उत्पातै कोसिस गरेको, के को उत्पात गर्यो? मुद्दा दर्ता गर्ने साहस देखायो, अर्को चरणमा केही कमरेडलाई थानामा स्वागत गर्यो र पछिल्लो चरणमा सबैलाई छोड्यो। मन्त्री अलिक भावुक भए, बडा दुःखका साथ भन्नुपर्छ, सरकारको आग्रह विपरीत ज्यान फाल्नेबाट न्याय खोज्ने तरिका नै गलत थियो। सही तरकिब के थियो? चुपचाप बस्निया भए असल हुन्थ्यो। कारवाही प्रक्रिया अघि बढाई न्यायको प्रत्याभूति दिलाउने तरिका गलत हुन्थ्यो कि? घामट आइलाग्यो। अरे, पीडितलाई अनसन तोड्न र पीडकलाई एउटा गिरफ्तारी गराइदिन आग्रह गरेकै हुँ। दुवैले अटेर गरेसी के गर्नु? लोकतान्त्रिक सरकारले गर्ने भनेकै अनुनय विनय र आग्रह त हो नि। अदालतको आदेश मुताबिक फोर्स फिडिङ पनि गराउनु भएन नि। हे नारायण, व्यक्तिगत स्वतन्त्रता रक्षाका लागि त्यसो नगरेको बुझ्नुहोस् न। अब गङ्गामायालाई बचाउन के गर्नुहुन्छ? अनसनको लफडा छोड्न यो सरकार पुनः आग्रह गर्दछ, नत्र लेखाला भावी मेटालाको भन्छन्, दैवदशा कसले टार्न सक्छ। यो थियो निकै व्यङ्ग्यात्मक राजनीतिक व्यङ्ग्य काठमाडौँमा भएको यो अनसनको बारेमा र नन्दप्रसाद र गङ्गामायाको बिचको यो जुन धेरै लामो समयसम्म उहाँले अनसन गर्नुभयो र माओवादी द्वन्द्वकालमा हराएका छोरा र मारिएका छोराको विषयलाई लिएर न्याय पाऊ भनेर उहाँले निकै लामो अनसन गर्नुभएको थियो र त्यसै बिचमा नन्दप्रसादको केही समय अघि निधन भइसकेको छ। त्यसै विषयलाई लिएर निकै मिठो व्यङ्ग्य महेश थापाले लेख्नुभएको थियो, त्योलाई मैले प्रस्तुत गरेँ। अब फेरि तपाईँलाई म अर्को साङ्गीतिक कसैले यहाँ पस्किन चाहन्छु।
सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोच्छौ। म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोच्छौ। म ठुकठुकीको बयान गर्छु, तिमी मुटुको तान खोज्छौ।
श्रोताहरू, मैले गीतलाई यहाँ बिचमा किन रोकेँ भने समय करिब करिब सिद्धिएको छ मसँग, अब तपाईँसँग बसेर अरू धेरै मिठा मिठा खुराकहरू गीत सङ्गीतहरू पस्किने समय छैन। एक घन्टा समय तपाईँले यो संसारलाई दिनुभयो, तर त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी आइतबार 5:30 बजे फेरि पनि तपाईँको सामु यो संसार कार्यक्रमको अर्को निकै मिठो अङ्क तपाईँ सामु प्रस्तुत लिएर आउनेछौँ। तबसम्मको लागि म बिदा हुँदैछु र अन्तमा उदित नारायण झाकै यो मिठो गीत तपाईँलाई छोडेर जानेछु। अर्को आइतबार फेरि भेटौँला र यसपछिको कार्यक्रम भविष्य साङ्गेला सुन्न नभुल्नुहोला साथीहरूको साथमा। र अहिलेलाई भने म तपाईँलाई यो उदित नारायण झाको स्वरमा रहेको निकै मिठो गीत म सपनाको कुरा गर्छु छोडेर जानेछु। हवस् त, नमस्कार।
सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोच्छौ, म सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोच्छौ, म ढुक ढुकीको बयान गर्छु सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोच्छौ, म ढुकढुकीको बयान गर्छु तिमी मुटुको तान खोज्छौ, म सपनाको कुरा गर्छु।
तिम्रो बस्तीमा औसी लेटेदा भोगेको छु तिमीले बोलेको हरेक शब्दमा म डुबेर हराएको छु म डुबेर हराएको छु म भावनाको कुरा गर्छु तिमी मायाको मोल सोच्छौ म ढुकढुकीको बयान गर्छु तिमी मुटुको तान खोज्छौ म सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोच्छौ